बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद आले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़े जहाँ के साथ मोहम्मद मेहती शराफत हाजिर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़े जहाँ में आज हमारी गुफ्तगू का मौजू है सानहे पेशावर, तालिबान की वहशियाना दहशतगर्दी। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़े जहाँ। नाज़रीन, पेशावर में एक स्कूल पर तालिबान के हमले और मासूम स्कूली बच्चों के कत्लेआम ने हर इंसान को रंजीदा और गमजदा कर दिया है। इस वाकये ने हर उस फर्द को मुतासिर किया है जिसमें इंसानियत पाई जाती है। पाकिस्तान में 3 दिन के लिए आम शोक का ऐलान किया गया, जबकि इस वाकये की आलमी सतह पर मजम्मत की गई। आज भी हम अंदाज़े जहां में इसी दर्दनाक वाकये के तनाजुर में गुफ्तगू करेंगे, लेकिन पहले हमारी रिपोर्ट।
पाकिस्तान के शुमाल मगरबी सूबे खैबर पख्तूनख्वा के दारुलहुकूमत पेशावर में मंगल के रोज आर्मी पब्लिक स्कूल पर होने वाली दहशतगर्दी के खिलाफ पूरे पाकिस्तान और पूरी दुनिया में शदीद रद्द अमल सामने आ रहे हैं और हर तरफ मासूम बच्चों और इस बहीमाना हमले की मजम्मत हो रही है। पाकिस्तान में 3 रोजा सोग मनाया जा रहा है, जबकि दुनिया के दीगर मुल्कों में भी कहीं सोग मनाया गया तो कहीं बच्चों ने स्कूलों में खामोशी इख्तियार करके पेशावर में जहां बहक होने वाले स्कूली बच्चों को याद किया। तुर्की में बुध के रोज एक रोजा सोग का ऐलान किया गया। चीन और ऑस्ट्रेलिया ने वाकई की शदीद मजम्मत की है। अमरीका और बरतानिया ने दहशत गर्दों के खिलाफ ताउन की हर मुमकिन पेशकश की है। हिंदुस्तानी वजीर आजम नरेंद्र मोदी ने पाकिस्तानी हममनसब नवाज शरीफ को फोन करके वाकये को जुल्म की इंतहा करार देते हुए इजहार अफसोस किया है। हिंदुस्तान के पार्लियामेंट में पेशावर में जहां बहक हुए बच्चों के लिए 2 मिनट की खामोशी इख्तियार की गई, जबकि हिंदुस्तानी सदर प्रणब मुखर्जी ने भी सानहे पेशावर पर अफसोस जाहिर करते हुए हमले की सख्त मजम्मत की है। हिंदुस्तान के कई स्कूलों में सानहे पेशावर में जहां बहक होने वाले बच्चों के लिए 2 मिनट की खामोशी इख्तियार की गई और कई शहरों में बच्चों ने कैंडल मार्च निकाली। इस्लामी जमहूरी ईरान की वजारत खारजा के तर्जुमान मर्जिया अफहम ने स्कूल पर तालिबान के हमले की मजम्मत करते हुए कहा है कि यह मुकम्मल तौर पर एक गैर इस्लामी और गैर इंसानी इकदाम है और दहशतगर्दी, शिद्दत पसंदी और किसी भी वजह से बेगुनाहों का कत्ल हमेशा काबिल मजम्मत है। वजारत खारजा के तर्जुमान ने पाकिस्तान में इत्तेहाद और क़याम अमन की जरूरत पर जोर देते हुए शिद्दत पसंदी और दहशतगर्दी के खिलाफ आलमी और इलाकाई ताउन पर जोर दिया। पेशावर में एक स्कूल पर दहशतगर्दों के हमले में मजमूई तौर पर 141 अफराद जहां बहक हुए हैं, जिनमें 132 तलबा शामिल हैं। पाकिस्तान में 3 रोजा सोग के पहले दिन तमाम सरकारी इमारतों पर कौमी परचम झुकाया गया और पाकिस्तान के तमाम अहम सनअती और तजारती मराकज सानहे पेशावर की वजह से बंद हैं, जबकि पाकिस्तानी वकला ने भी हड़ताल की और मुल्क की आला तरीन अदालतों में भी समाअत नहीं हो सकी। पेशावर में 3 दिन के लिए तालीमी इदारे बंद रखने का फैसला किया गया है। कौमी क्यादत के साथ सलाह मशवरे के लिए पाकिस्तान के वजीर आजम मियां नवाज शरीफ ने पेशावर में ही पार्लियामानी जमातों का इजलास तलब किया, जिसमें 4 माह से सड़कों पर एहतजाज करने वाले पाकिस्तान तहरीक इंसाफ के सरबराह इमरान खान भी शरीक हुए। ये पहला मौका था कि पाकिस्तान में जारी हालिया सियासी कशीदगी के बावजूद तमाम सियासी जमातें एक मेज पर बैठी। इजलास का आगाज करते हुए पाकिस्तानी वजीर आजम नवाज शरीफ ने कहा कि कल के सानहे के बाद दहशत गर्दों के खिलाफ जिहाद में पीछे हटने की गुंजाइश नहीं है। उन्होंने कहा कि दहशत गर्दों के खिलाफ सख्त फैसले लेने होंगे। पाकिस्तान के कौमी पार्लियामानी जमातों के इजलास से खिताब में उन्होंने कहा कि सानहे पेशावर की दुनिया की तारीख में मिसाल नहीं मिलती और ये कि सानहे की मुकम्मल तफसीलात जल्द सामने आ जाएंगी। नवाज शरीफ ने कहा कि आर्मी चीफ सानहे पेशावर पर बात करने के लिए अफगानिस्तान रवाना हो गए हैं और वो काबुल में इंसाफ कमांडर और अफगान हुकूमत से हालात पर गुफ्तगू करेंगे। उन्होंने कहा कि सबकी मुत्तफ़िका राय थी कि दहशत गर्दों से बातचीत की जाए। हमने बातचीत भी की, लेकिन उसके नतायज सबके सामने हैं।
नाज़रीन, पाकिस्तानी फौज के मुताबिक पेशावर में आर्मी पब्लिक स्कूल पर तालिबान के हमले में 132 स्कूली तलबा शहीद हुए। इसके अलावा 9 टीचर भी शहादा में शामिल हैं। तालिबान ने पाकिस्तान ने इस हमले की जिम्मेदारी कबूल कर ली है और इस हमले को वजीरिस्तान में फौज के ऑपरेशन का इंतकाम करार दिया है। तालिबान ने इसी के साथ इस बात को भी कबूल किया है कि बच्चों का कत्लेआम ही उनका असल हदफ था जिसमें वो कामयाब रहे। पाकिस्तानी फौज ने भी ऐलान किया है कि हमलावरों ने स्कूल में दाखिल होते ही बच्चों का कत्लेआम शुरू कर दिया था। पूरा पाकिस्तान इस वाकये पर सोगवार है और पूरी दुनिया में इस वहशियाना दहशतगर्दी की मजम्मत का सिलसिला जारी है। पेशावर में इस सानहे पर पार्लियामानी पार्टियों का इजलास हुआ। इजलास में तालिबान के खिलाफ मुहिम जारी रखने का ऐलान किया गया और वजीर आजम नवाज शरीफ ने दहशतगर्दी को खत्म करने के लिए पाकिस्तान में सजाए मौत पर अमल दरामद बहाल करने की जरूरत पर जोर दिया। आज के प्रोग्राम में हम इस वाकये पर अपने मौजूद मेहमानों के तासुरात जानने की कोशिश के साथ ही इस वहशियाना इकदाम के अहदाफ व मुहर्रिकात पर भी गुफ्तगू करेंगे। इसके अलावा पाकिस्तान में तालिबान के हौसले बुलंद होने के अंदरूनी और बैरूनी अवामिल के बारे में भी गुफ्तगू होगी और तालिबान की बौखलाहट के असबाब का भी जायजा लेने की कोशिश करेंगे कि उन्होंने मासूम बच्चों के कत्लेआम का रास्ता क्यों अख्तियार किया है, क्योंकि पेशावर के वहशियाना हमले ने उन अवामिल के लिए मुश्किलात खड़ी कर दी हैं जो तालिबान से हमदर्दी रखते हैं, उनकी वकालत करते हैं, उनके दहशतगर्दाना हमले के दिफा की कोशिश करते हैं और हत्ता तालिबान की जानिब से दहशतगर्दाना कार्रवाइयों की जिम्मेदारियां कबूल किए जाने के बावजूद उन्हें बेगुनाह साबित करने की कोशिश करते हैं और तालिबान की दहशतगर्दी का जिम्मेदार किसी और को करार देने की कोशिश भी करते हैं। हमारे आज के प्रोग्राम में लंदन स्टूडियो से हिस्सा लेंगे बर्रे सगीर के मुमताज दानिश्वर और सीनियर तजिया निगार डॉक्टर एजाज हुसैन। इसके साथ कराची से आज के प्रोग्राम में शरीक होंगे जमीयत उलमाए पाकिस्तान कराची के सदर मौलाना काजी अहमद नूरानी साहब और इस्लामाबाद से स्काइप के जरिए आज के प्रोग्राम में शरीक किया जाएगा पाकिस्तान के सीनियर तजिया निगार सफदर रजा साहब को। गुफ्तगू का आगाज करते हैं डॉक्टर एजाज हुसैन साहब से जो इस वक्त हमारे लंदन स्टूडियो में मौजूद हैं। एजाज हुसैन साहब अस्सलाम वालेकुम।
जी वालेकुम अस्सलाम।
जनाब क्या तासुरात हैं आपके सानहे पेशावर पर?
जी मेरे तासरात वही हैं जो कि पाकिस्तान की जो एक मखमूम अफसरदा कौम है उसके साथ यकजहती के मेरे फीलिंग्स हैं, मेरे वही एहसास हैं जो आपके वहां तेहरान में बैठे हुए हैं या दुनिया में जहां भी लोग बसते हैं, जो दिल रखते हैं, जो एहसास रखते हैं, जो फीलिंग्स रखते हैं इंसानियत की तरफ। इसमें ये आप नहीं कह सकते कि मुसलमान हो या गैर मुस्लिम हो, खून जिसका भी बहा जाता है बेगुनाह वो गुनाह कबीरा के जुमरे में ही आता है। इसमें हम नहीं कह सकते कि मुसलमान का है या गैर मुस्लिम का है। मैं थोड़ा सा बताता चलूं यहां पे कि देखिए जहां जब हम इसके असबाब मुरतब करते हैं, असबाब के बारे में गुफ्तगू करते हैं, तो ये देखा जाए तो ये इस तरह के वाकयात अवॉइड हो सकते थे, हो सकते हैं। मैं आपकी तवज्जो मबजूल करना चाहूंगा एक बड़े अहम नुक्ते की जानिब कि देखिए पिछले 8 बरस से 9 बरस से हमारे यहां जो डेमोक्रेसी चल रही है, जो जमहूरियत पाकिस्तान में बदकिस्मती से चल रही है, वो फेडरल और प्रोविंशियल लेवल की है। उसमें लोकल गवर्नमेंट का कोई अमल दखल नहीं है। लोकल गवर्नमेंट काफी हद तक फेडरल गवर्नमेंट का और प्रोविंशियल गवर्नमेंट का ये जो लोड है वो शेयर कर देती है। देखिए इस तरह के वाकयात को, इस तरह के सानहात को आप बेहतर तरीके से उनको उनकी रोकथाम कर सकते हैं जब आपके यहां इंटेलिजेंस गैदरिंग हो, जब आपके यहां नेबरहुड वॉच हो, गली मोहल्ले में, एक कस्बे में, गांव में, फिर तहसील में, फिर जिले में, मुख्तलिफ हर टेर पे आपके यहां लोग ऐसे हों जो कि लोगों में से हों, अवाम नास में से हों। वो लोग जो है देखिए एमपीए एमएनए इस इशू को एड्रेस नहीं कर पाते, लोकल जो नुमाइंदे होते हैं लोकल गवर्नमेंट के, तो सबसे पहले पूछा जाना चाहिए कि पिछले 7-8 बरस से आपके मुल्क में, हमारे मुल्क में, पाकिस्तान में लोकल गवर्नमेंट ही नहीं है जो कि इस तरह की चीजों पर नजर रखे। काउंसलर होते हैं वो हजार हजार वोट, 1500-1500 वोट लेके आके अपनी छोटी सी जो यूनियन काउंसिल है, तहसील काउंसिल में, उसमें बैठते हैं और हर वोटर पे उनकी निगाह होती है, उनके घरों पे निगाह होती है, पता चलता है किसके यहाँ कौन नया किरायेदार आया है, ये मोहल्ले में कौन नया बंदा आया है। हम यहाँ यूके में रहते हैं, 66 मिलियन की आबादी है यहाँ पे, यहां हम देखते हैं कि नेबरहुड वॉच, हमसाए का जो निगरानी है, हमसाया जो है जिसको हम कहेंगे, वो यहां पे बहुत पॉपुलर है। यहाँ हम देखते हैं कि जिस जहां हम रहते हैं, चाहे शहर में रह रहे हों यूके में या किसी देहात में रह रहे हों, छोटे टाउन में रह रहे हों, कोई बंदा नया आता है, कोई नई गाड़ी किसी मोहल्ले में आती है, तो खिड़कियों के पर्दे हटा के लोग देख रहे होते हैं कौन नया आया। इसको कहते हैं नेबरहुड वॉच। आप सबसे पहले आपकी इंटेलिजेंस गैदरिंग में नेबरहुड वॉच, जिसका जिसका इस वक्त पाकिस्तान में मौजूद नहीं है जो कल्चर, ये इसको बेहतर बनाना चाहिए। सिक्योरिटी इदारे जिसमें पुलिस है, जिसमें एफआईए है, जिसमें इंटेलिजेंस ब्यूरो है, जिसमें प्रोविंशियल जो है सीआईडीज वगैरह है, फिर आईएसआई और एमआई है, ये तो बाद में आती हैं। पहले पब्लिक की जो है इंटरेक्शन, पब्लिक की इन्वॉल्वमेंट, पब्लिक की जो कंस्ट्रक्टिव एंगेजमेंट होनी चाहिए इस तरह के लोगों पर नजर रखने के लिए, ये एक एक चीजों की। दूसरी चीज बदकिस्मती से यह है कि जो रिश्वत सतानी, बदनवानी, जो हराम मुंह को लग गया है सरकारी दफातर को, ऑफिस होल्डर्स को, जो कि पुलिस के हैं, जो एफआईए के हैं, जो इंटेलिजेंस गैदरिंग जिनका काम है, उन लोगों के मुंह को जो हराम लगा चेक पोस्ट पे, कस्टम्स वाले, लेवीज वाले, और इसी तरह जो हमारी जो सिक्योरिटी की एजेंसीज हैं, वो 1-2 लाख रुपए लेके गाड़ियों को जाने देते हैं, असलहा जाता है। अब हाल ही में आपने देखा होगा पाकिस्तान रेलवेज का कितना बड़ा स्कैंडल का इंकशाफ हुआ अभी पिछले हफ्ते, कि लाहौर में पाकिस्तान रेलवे में इतनी भारी मकदार से ट्रेनों में वो असलहा और गोदामों में पाया गया, और जब उसकी जिम्मेदारी आयद करने की कोशिश की रेलवे के वफाकी वजीर पर, तो जिन लोगों ने उसको डिग आउट किया था, मीडिया पे दिखाया था, उनको बेचारों को जेल जाना पड़ी, 2-3 दिनों के बाद उनकी बेल हुई। जिस मुल्क में इस तरह का कल्चर है, कोई जिम्मेदारी लेता नहीं है, सजा तो है नहीं है, कोई आता है बैंक डकैती कर लेता है, कोई आता है किसी को कत्लेआम कर देता है, बच्चों को मार देता है, मसाजिद और इमाम बारगाह में और चर्चेज में, मंदिरों में आके वो अंधाधुंध फायरिंग करके सैकड़ों लोगों को वो हलाक कर देता है, और जब जाता है तो अदालत में जाती है तो जजेस भी और वकील जो है इस्तगासा के, वो भी इतने कमजोर हैं, अपनी जान के लाले पड़े होते हैं। उनको जब एक धमकी आमेज फोन आता है कि अगर तुमने इस मुकदमा की पैरवी की, या जज को आता है कि अगर इस मुकदमा में तुमने मुलजिम को सजा दी तो कल तुम्हारे बच्चे भी मारे जाएंगे। इस सूरतेहाल में देखिए सेंटेंस इतनी ज्यादा लोगों को हुई हुई है, एक तो सेंटेंस होती नहीं, इस्तगासा पूरा नहीं होता,
जी,
और शक का फायदा दे के हमारे यहां बड़े एक मजमूम चीफ जस्टिस गुजरे इफ्तखार चौधरी, उन्होंने सैकड़ों लोगों को, कातलों को, दहशतगर्दों को, उनको सजा नहीं दी, क्योंकि एक बड़ा कमजोर सा एक आर्गुमेंट देते, दलील देते कि लैक ऑफ एविडेंस है। जिस मुल्क में प्रोसिक्यूशन नहीं है, जिस मुल्क में सजा नहीं है, जिस मुल्क में कातिल दंदनाते फिरते हों और उनको पुश्त पनाही हो हुकूमती अरकान की, हुकूमती नुमाइंदों की, एजेंसीज की, तो वहां इस तरह के वाकयात तो होते रहेंगे।
बहुत बहुत शुक्रिया डॉक्टर एजाज साहब। चलते हैं सफदर रजा साहब की तरफ, जिनसे स्काइप के जरिए राबता बरकरार हुआ है। सफदर रजा साहब, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जनाब, पेशावर इजलास में क्या तय पाया है दहशतगर्दी रोकने के हवाले से?
मैं समझता हूँ उसमें तीन बड़ी बातें तय पाई हैं। एक तो उन्होंने मुत्तहिद होकर, यकसू होकर और तालिबान के खिलाफ हुकूमत की कार्रवाई को जारी रखने का ऐलान किया है, और फौज का जो ऑपरेशन ज़र्ब अज़्म और खैबर 1-2-3 हो रहे हैं उनकी हिमायत ऐलान किया है, और उसके लिए जो है पॉलिटिकल मोबिलाइजेशन की बात हुई है। दूसरी बात जो हुई है कि नायब वज़ीर-ए-आज़म ने इन लोगों के मशवरे के साथ पाकिस्तान में सजाए मौत पर जो आर्जी पाबंदी आयद की हुई थी उस पर से पाबंदी उठाई है, और तीसरी बात ये हुई है कि हमारे आर्मी चीफ फौरन अफगानिस्तान गए हैं, क्योंकि बहरहाल अब भी अफगानिस्तान से कुछ इलाके ऐसे हैं जहां पर हुकूमत पाकिस्तान का ख्याल है कि वहां पर पाकिस्तान से गए भी, और अफगान जो कि पाकिस्तान तहरीके तालिबान के हामी है उस रद पार करके आते हैं, क्योंकि इन लोगों के बारे में भी जिन्होंने कल स्कूल पे हमला किया ये ख्याल जाहिर किया जा रहा था कि ये सरहद पार से आए हैं। तो मैं समझता हूँ कि इन तीन बातों की बात हुई, और आज हमारे आर्मी चीफ अफगानिस्तान भी चले गए जहाँ पर वो सिक्योरिटी हुकाम से मिलकर इस तरह के वाकयात की मुस्तकबिल में रोकथाम के लिए भरपूर कोशिश करेंगे। तो मैं ये समझता हूँ कि इन तीन बातों का एक को मुत्तहिद होकर हुकूमत ने जो फैसला किया है, और अपोजिशन पार्टियां भी फौज की पुश्त पर हैं, और सजाए मौत के लोगों को अब बड़ी तौर पर आज की तलाब के मुताबिक सदर गुमिलक अपने 8 दहशतगर्दों की अपील सजाए मौत से माफी की अपील को मुस्तरद कर दिया है, और लगता यही है कि अगले 24 से 36 घंटे के दौरान कुछ दहशतगर्द जिनका नाम नहीं लिया जा रहा लेकिन बहरहाल वो हाई प्रोफाइल केसेस थे उनको फांसी मिल जाएगी। तो मैं सोचता हूँ कि ये तीन बड़े मीटिंग के इकदाम थे जिन पर फौरी तौर पर अमल किया जा रहा है।
बहुत बहुत शुक्रिया। और नाज़रीन चलते हैं कराची जहाँ इस वक्त पाकिस्तान के एक मजहबी रहनुमा और इसी के साथ सियासत पर भी जिनकी नज़र है मारूफ तजिया निगारों में शुमार होते हैं जमीयत उलमाए पाकिस्तान कराची डिवीजन के सदर मौलाना काजी अहमद नूरानी साहब। नूरानी साहब अस्सलाम वालेकुम। नूरानी साहब, रिपोर्टों में बताया गया है कि पेशावर इजलास में वजीर आजम नवाज शरीफ ने, जैसा कि अभी सफदर रजा साहब ने भी बताया, कि सजाए मौत पर अमल दरामद जो मुअत्तल रखा गया था ये तातुल उन्होंने खत्म करने की बात की है। इस तनाजुर में मेरा सवाल यह है कि पाकिस्तान में सजाए मौत पर अमल दरामद कब से और क्यों मुअत्तल है?
सबसे पहले तो मैं सहर टीवी की इंतजामिया का शुक्रगुजार हूँ कि उन्होंने अहले पाकिस्तान के दर्द को समझा और सानहे पिशावर के हवाले से अंदाज़ जहाँ के आज के प्रोग्राम को मौसूम किया। वाकई इंसानियत का एक अहम तरीन मामला है। जहाँ तक आपका ये सवाल है कि पाकिस्तान में कत्ल के मुलजिमों के लिए, दहशतगर्दों के लिए सजाए मौत पर अमल दरामद क्यों रोका गया था, तो हकीकतन पाकिस्तान में जो हुकूमतें यके बाद दीगरे आती रहीं वो कमजोर हुकूमतें, कमजोर इस लिहाज से कि वो बाज बैरूनी दबाव से मुतासिर थीं और मुतासिर हैं। शायद के बाज इदारे जो आलमी सतह पर बड़े मारूफ हैं या बास ताकतें वो ये समझती हैं कि पाकिस्तान में अदालती निज़ाम इतना मुस्तहकम नहीं है कि सजाए मौत पर अमल दरामद किया जा सके, इसलिए उनके दबाव पर सजाए मौत को आर्जी तौर पर रोक दिया गया था। लेकिन हम ये समझते हैं कि एक ऐसे मुल्क में जो इस्लामी मुल्क है, इस्लामी जमहूरिया है पाकिस्तान, वहां सजाए मौत पर अमल दरामद न होना एक बहुत बड़ी नाइंसाफी थी। अल्लाह का कुरान वाज़े तौर पर हमें बता रहा है कि कत्ल करने वाले की सजा मौत है और फरमाया वलकुम फिल किसास हयात, इस किसास के अंदर खून का बदला खून की सजा मुकर्रर किए जाने में तुम्हारे लिए जिंदगी है। सवाल ये पैदा होता है जिंदगी किस तरह है? जिंदगी इस तरह है कि जब एक कातिल को सजाए मौत मिल जाएगी तो वो आइंदा कत्ल की कोशिश नहीं करेगा। उसे इस बात का एहसास होगा कि उसने किसी भी मौके पर किसी की जान ली तो उसे भी अपनी जान से हाथ धोने पड़ेंगे। बहर सूरत देर आयत दुरुस्त आयत, बहुत देर में फैसला हुआ। सैकड़ों मुलजिम ऐसे हैं, मुजरिम ऐसे हैं जो मुख्तलिफ जेलों में सजाए मौत के मुंतजर हैं और उनको सजाए मौत न दिए जाने से कातिलों के हौसले बुलंद हो रहे थे, दहशतगर्दी बढ़ रही थी और उस दहशतगर्दी ने यके बाद दीगरे पाकिस्तान के पूरे निज़ाम को हिला रखा था। पाकिस्तान का अदालती निज़ाम मफलूज हुआ हुआ था। बेशुमार ऐसे हवाले मौजूद हैं कि 50-50 और 100-100 अफराद के कत्ल के इल्ज़ाम में जेल जाकर उन पर मुकदमा कायम हुआ। इस्तगासा ने कत्ल साबित कर दिया, वो मुजरिम साबित हो गए, लेकिन वो मुजरिम सजाए मौत पर अमल दरामद न होने की वजह से आज तक जेलों के अंदर मौजूद हैं और कई मकामात पर उनको जेलों से रिहा करवाने की कोशिश भी की गई। तो मैं समझता हूं कि एक अहम तरीन फैसला है और ऐसे तमाम मुजरिमों को फिलफौर फांसी की सजा होनी चाहिए ताकि कम अज कम इंसानी जान का तहफ्फुज़ हो सके।
बहुत बहुत शुक्रिया एजाज साहब। आपने अपनी गुफ्तगू में भी इशारा किया था और वजीर आजम नवाज शरीफ ने पेशावर इजलास में भी इस बात का एतराफ किया है कि पाकिस्तान की अदालतें भी कमजोर रही हैं। उन्होंने भी दहशत गर्दी के मुकदमात में कमजोरी का सबूत दिया है और इसमें कोई ठोस फैसला नहीं किया गया, بہت سے دہشت گرد جو بہت زیادہ یعنی بہت ہی اہم مقدمات میں جو جن پر جو مطلوب ہیں جن کو سزا ملنی چاہیے تھی ان کی سزائے موت بھی معطل ہے. میرا سوال یہ ہے کہ سزائے موت بحال ہو جانے کے بعد آپ کو کتنی امید ہے کہ سزائے موت اگر حکومت بحال کر دے گی تو اس کے بعد عدالتیں مضبوط ہو جائیں گی, عدالتوں کی کمزوریاں دور ہو جائیں گی, وہ ججز اور وہ وکلا جو دہشت گردوں کی دھمکیوں میں آ کے دہشت گردی کے مقدمات کی پیروی کرنے سے گریز کیا کرتے تھے, ججز مقدمات کو دیکھنے سے گریز کیا کرتے تھے, فیصلہ صادر کرنے سے اجتناب کیا کرتے تھے, ان کے اندر حوصلہ پیدا ہوگا یا ان کے اندر قوت پیدا ہوگی یا وہ نڈر ہو کے بے خوف ہو کے فیصلہ کریں گے؟
دیکھیے شکریہ, میں بڑا کھلے واشگاف الفاظ سے بڑی ان بائس قسم کی بالکل فرینک آپ سے گفتگو کروں گا اس سوال کے جواب کے تناظر میں کہ مجھے قطعی تو میں ایک پاکستانی ہوں, مجھے قطعی طور پر کسی قسم کی امید پاکستان کی نام نہاد جمہوری حکومتوں سے نہیں ہے. نہ تو آصف زرداری صاحب کے 5 سال میں کوئی امید تھی, نہ ان کے نواز شریف صاحب کے ان کے 5 سال اگر ان کو ملتے ہیں تو اس سے کوئی امید رکھی جا سکتی ہے. پولیٹیکل پوائنٹ سکورنگ کر رہے ہیں, فوٹو شوٹس ہو رہے ہیں, ویڈیو بن رہی ہیں, صرف یہ ہے کہ بتانے کے لیے کہ ہم آ کے پشاور میں بیٹھ گئے ہیں. بات یہ نہیں ہے, بات یہ کہ آپ کی ترجیحات کیا ہیں. آپ کے ملک میں سرویل, سب سے پہلے آپ بارڈر اپنا سیل کریں افغانستان کے ساتھ ہے, آپ کو وہ جو ہے بھکارت کی طرح, آپ کو ایک چیریٹی کی طرح, بھکاریوں کی طرح آپ کو پیسے ٹرانزٹ ٹریڈ سے ملتے ہیں, آپ ان کی خاطر وہ بارڈر آپ نے چلایا, سیل بارڈر آپ کر دیں, اور یہ ہارڈلی کوئی 1300-1400 کلومیٹر کا بارڈر آپ سیل کر دیں, اس کی نگرانی کریں, آن آمد و رفت پر نظر ہو, مانیٹرنگ ساری ہو, ہیلی کاپٹر آپ کے پاس ہو. یہی جو آپ نے $500 million $500 million آپ نے وہ ٹرانزٹ ٹرین پہ لگا رہے ہیں پنڈی میں, اور اتنے سے زیادہ آپ نے $1 ارب جو آپ نے لاہور میں لگا دیا, یہ آپ لگاتے اٹیک ہیلی کاپٹرز کو پروکیور کرتے, 20-25 لیتے جو سرویلنس کرتے رہتے, مانیٹرنگ اور ریکانسنس کرتے رہتے ان ایریاز کی, ان ٹاؤنز کی, ان قصبوں کی, خیبر پختونخوا میں اور بلوچستان میں, کراچی میں, لاہور میں, اور جہاں جہاں یہ اس طرح کے مسائل پیدا ہوئے ہیں. ان کی جب بہتر طریقے سے انٹیلیجنس گیدرنگ, جب یہ ہیلی کاپٹرز خریدتے, ڈرونز خریدتے, اس سے سرویلنس ہوتی, ان کو پتا چلتا اپنی یہ سیکیورٹی ایجنسیز کو مستحکم کرتے, اکوپمنٹ لیتے, یہ کامبیٹ اکوپمنٹ لیتے, یہ ساری چیزیں اس میں انویسٹ کیے جانے تھے پیسے. $2 بلین آپ نے پچھلے 5-4 سال میں ضائع کر دی ان چیزوں پہ لگانے کے لیے. اب میں کہنا یہ چاہوں گا, یہ جمع خرچ زبانی ہو رہا ہے, اس سے دیکھیے گا کہ اب دیکھیں, میں تب مانوں گا اس حکومت کو, مانوں گا نواز شریف صاحب کو تب مانوں گا کہ پرسوں جمعہ ہے, دو دن بعد جمعہ آئے گا, کم از کم خیبر پختونخوا کی جیلوں میں جتنے سزائے موت ہو چکی ہے عدالت کی طرف سے, ان تمام لوگوں کو ٹرکوں اور بسوں میں بھر کے لا کے اسی آرمی پبلک سکول وارسک روڈ کے مین گراؤنڈ, پلے گراؤنڈ میں جہاں اسمبلی ہوتی تھی بچوں کی, اسی جگہ پہ لا کے یہاں 50-60 لوگوں کی میس ہینگنگ کر کے دکھائیں, اور پھر بتائیں کہ ہم نے یہ مار دیے, چوکوں پہ لوگوں کو ماریں. یہ قرآن بھی کہتا ہے, یہ ویسٹرن جو ویسٹرن آپ کو جسٹس سسٹم ہے وہ بھی بتاتا ہے سزا جو ہے, اور یونائٹڈ سٹیٹس میں پاکستان یونائٹڈ سٹیٹس کا ایک حلیف ہے, ایک ایل آئی ہے, وہاں بھی سزائے موت ہے. پاکستان کی حکومتیں پٹھو ہیں, پاکستان کی حکومتیں جو ہیں غلام ہیں, ایک طرف سعودی عربیہ کی, ایک طرف یونائٹڈ سٹیٹس کی. لیکن دکھ کی بات دیکھیے, قتل کی سزائے موت سعودی عربیہ میں بھی ہے, قتل کی سزائے موت یونائٹڈ سٹیٹس میں بھی ہے, اپنے آقاؤں سے بھی نہیں سیکھتی ہماری حکومتیں پاکستان کی. پبلک ہینگنگ جب آپ لا کے کریں گے, پھر اس میں آپ کسی کا کسی قسم کی اس میں تعصب آپ کے ہاں نہ ہو. آپ آن بورڈ لے کے آئے مولانا فضل الرحمان کو, مولانا سمیع الحق کو, اورنگزیب فاروقی کو, احمد لدھیانوی کو, یا اس طرح کے جو شدت والے جذبات رکھتے ہیں, جن کی زبانیں بڑی شدید ہوتی ہیں مختلف موقعوں پر, ان لوگوں کو ایکسٹریمسٹ سوچ رکھنے والے, ملٹنٹ سوچ رکھنے والے بڑے بڑے علماء, ہم ان کی بڑی قدر کرتے ہیں, ان کو لے کے آئے گورنمنٹ, ان سے پبلکلی ایک نیا سوشل کانٹریکٹ سائن کرے کہ تمہاری ڈیوٹیز کیا ہوں گی، تم پیسے کیسے کلیکٹ کرو گے، بتاؤ گے وہ پیسے کہاں لگاتے ہو، وہ پیسے بچوں کی فوڈ کے لیے مدرسوں میں لگاتے ہو. 37,000 مدرسے ہیں پاکستان میں ان لوگوں کے جو زیر عمل جو چل رہے ہیں، ان بچوں کو کیا تعلیم دی جاتی ہے؟ اسلامی تعلیم دیں، مذہبی تعلیم دیں، ہم خوش ہوتے ہیں، ہم چاہتے ہیں ہمارے ملک میں علماء ہیں، علماء کی وجہ سے تو ہماری دینی زندگی آج محفوظ ہے، اللہ تعالیٰ ان علماء کا سایہ ہمارے سر پر رہے. لیکن جو شدید احساسات اور الفاظ کے ساتھ اپنے جو مساجد میں لاؤڈ سپیکرز پہ ایک دوسرے ایک فرقے کے خلاف دوسرے فرقے کے خلاف جو زہر اگلتے ہیں، ان ملاؤں کو بلا کے، مولویوں کو بلا کے، ریلیجس لیڈرز کو بلا کے ایک کانٹیکٹ سائن کرائیں کہ نیکسٹ ٹائم. اب دیکھیے فضل الرحمان صاحب 3 دن سے 4 دن سے لندن میں ہیں، یہاں وہ تقریریں کر رہے ہیں آ کے. اب اس وقت دیکھیے 40 گھنٹے گزر چکے ہیں اس سانحے کو گزرے پاکستان میں، ابھی تک مولانا فضل الرحمان صاحب کی طرف سے، مولانا سمیع الحق کی طرف سے، احمد لدھیانوی کی طرف سے واشگاف اور واضح الفاظ میں اس عمل شیطان کی مذمت نہیں کی گئی. کس چیز کا یہ انتظار کر رہے ہیں؟ تو میں مجھے کوئی امید نہیں ہے، میں پیسمسٹ نہیں ہوں، میں ایک بہت بڑا پر امید انسان ہوں، میں آپٹیمسٹک ہوتا ہوں، لیکن میں پریگمیٹکلی آپٹیمسٹک ہوتا ہوں کہ اس سے یہ وقت گزرنے کے ساتھ یہ پرانا ہو جانا، ایک اور اگلے ہفتے ایک واقعہ رونما ہو جائے گا تو اس کے بعد لوگوں کی نظریں، میڈیا کی نظریں ادھر لگ جائیں گی، یہ جو ہے یہ دب جائے گا وزن کے نیچے، تو یہ اسی طرح چلتے رہیں گے. دیکھیں جس ملک میں سیاستدان جو کانسٹیٹیوشنل آفس ہولڈرز ہیں وہ رگڈ الیکشن کے تھرو اگر پارلیمنٹ میں آ جاتے ہیں تو یہاں سے ضمیر جب غلط ہے آپ کا، آپ کا ضمیر، آپ کا دل، آپ کا خون اگر غلط ہے تو آپ ایک انسان سے اچھائی کی توقع کیا رکھ سکتے ہیں؟
بہت بہت شکریہ ڈاکٹر صاحب. اور ناظرین یہاں پر ایک بریک لیں گے، اس کے بعد گفتگو آگے بڑھائیں گے. جی ناظرین، سانحہ پشاور کے تناظر میں گفتگو ہو رہی ہے، چلتے ہیں صفدر رضا صاحب کی طرف. صفدر رضا صاحب، طالبان نے اعلان کیا ہے کہ یہ حملہ فوج کے آپریشن کے جواب میں کیا گیا ہے. میرا سوال یہ ہے کہ فوج کی کاروائیوں کا بدلہ معصوم بچوں سے لیا جائے، یہ کون سا مکتب اس کی اجازت دیتا ہے؟ طالبان تو خود کو مسلمان سمجھتے ہیں، بلکہ خود کو ہی مسلمان سمجھتے ہیں. آپریشن فوج کر رہی ہے، بدلہ وہ بچوں سے لے رہے ہیں، یہ اسلام کے کس فرقے کی پیروی کر رہے ہیں طالبان؟
میں سمجھتا ہوں کہ صرف مسئلہ ابھی تو فوج نے تو آج سے کوئی 3.5-4 سال پہلے آپریشن شروع کیا ہے، اس سے پہلے ہی وہ خون کی ہولی کھیل رہے تھے. ابھی تو فوج سوات میں نہیں گئی تھی، ابھی تو فوج صبح خیبر پختونخوا اور وزیرستان میں اور باقی جگہوں پر نہیں گئی تھی. کیا فوج طالبان کے زیر نگرانی افغانستان میں گئی تھی جہاں پر مخالف فرقے کے لوگوں اور عام مسلمانوں کو مارا جاتا تھا، بچوں کو سکول سے روکا جاتا تھا اور قتل عام کیا جاتا تھا؟ میں سمجھتا ہوں کہ طالبان کے تکفیری دہشت گرد شام اور افغانستان عراق میں کون سی فوج گئی ہے؟ انہوں نے اپنے زیر تسلط علاقے میں اقلیتوں اور عام مسلمانوں پر مظالم ڈھائے ہیں اور انہوں نے کیڈٹس کو بہیمانہ طریقے پر قتل کیا ہے اور لوگوں کے سر اتارے ہیں اور روز نہ روز اس طرح کی اقدامات کر رہے ہیں. پاکستان میں وہ آئے دن جو دھماکے کرتے تھے اور آئے دن وہ بازاروں پر اور جنازوں میں اور مجالس میں اور عید میلاد النبی کی محفلوں میں جو بم دھماکے ہوتے تھے، اس وقت تو فوج کا کوئی آپریشن نہیں تھا. انہوں نے جو سوات میں خون کی ہولی کھیلی، اس وقت تو فوج کا کوئی آپریشن نہیں تھا. انہوں نے چرچز پشاور میں پچھلے سال انہی دنوں میں چرچز پر جو حملے کیے تھے، اس وقت تو کوئی آپریشن ضرب عضب نہیں ہو رہا تھا. انہوں نے جب عبداللہ غازی کے مزار پر حملہ کیا اور بے شمار لوگوں کو قتل کیا، اس وقت تو کوئی ضرب عضب نہیں ہو رہا تھا. تو میں سمجھتا ہوں کہ یہ بہت چھوٹی بات ہے کہ ہم فوج کے آپریشن کے رد عمل میں کر رہے ہیں، لیکن میں سمجھتا ہوں کہ اگر وہ رد عمل کرتے ہیں تو فوج، پولیس اور سیکورٹی فورسز کے خلاف کریں. چھوٹے معصوم بچوں کو طریقے پر تم قتل کرتے ہو اور پھر تم بخاری کی جلد 5 سے حدیث بھی لے کے آتے ہو کتنے چھوٹے بچوں کو پاک پیغمبر سے خدا نہ خواستہ انہوں نے منسوب کیا ہے کہ لوگوں کو قتل کرنے کے لیے وہ اسلام کی شکل لے کے آتے ہیں. میں یہ سمجھتا ہوں کہ ان کا اسلام سے اور کسی بھی طرح کے کسی بھی فرقے سے کوئی تعلق نہیں ہے. اگر ہیں تو یہ خوارج اور یہ اسلام سے خارج ہو جانے والے لوگ ہیں جو کہ دہشت گردی کو جائز سمجھتے ہیں, اور یہ داعش اور پاکستان اور دنیا بھر کے گردوں کے ساتھ ہیں جو امریکہ اور اسرائیل کے اشاروں پر ناچ رہے ہیں. اور آپ دیکھیں کہ ان کے اقدامات کی وجہ سے پہلی دفعہ پاکستانی قوم بے حد متحد ہوئی ہے. وہ لوگ جو طالبان کی مذمت نہیں کرتے تھے, میرا اشارہ عمران خان کی طرف ہے, اس نے کل پہلی دفعہ نام لے کر طالبان کی مذمت کی ہے. آج مجھے موقع ملا ہے کہ میں اسلام آباد سے ملتان کسی کام کے لیے آؤں, میں نے رستے میں فیصل آباد میں بے شمار گلیوں میں لوگوں کو بغیر منظم ہوئے چھوٹے چھوٹے جلوس نکالتے دیکھا, جس کے ہاتھ میں چھوٹا سا کاغذ آ گیا اس میں اوپر طالبان کے خلاف کچھ نہ کچھ لکھا. سارا دن میں دیکھتا آیا ہوں کہ سمندری میں, فیصل آباد میں, ستیانہ میں چھوٹے چھوٹے جلوس نکل رہے تھے, اور پورے پاکستان میں غائبانہ نماز جنازہ ان معصوم پھولوں کی ادا کی گئی ہے. پاکستان کی تاریخ کا بہت بڑا واقعہ ہے, لیکن اس میں سبق بھی ہے. پوری پاکستانی قوم طالبان کے مظالم کے خلاف متحد ہو گئی ہے. فوج کو جو سپورٹ درکار تھی آپریشن کے درمیان اس کو مکمل مل گئی ہے. قوم اب ان طالبان دہشت گردوں اور چاہے وہ ان کا نام جو بھی ہو ان کے خلاف متحد ہے, اور بہت زیادہ قومی جذبہ پیدا ہوا ہے, اور بچہ بچہ اور جوان جوان اور ہر جگہ ایک ہی موضوع ہے. لوگ خون کے آنسو بھی روتے ہیں لیکن طالبان کو کوستے ہیں. ان کو پاکستان میں کاروائیاں کرنے کا اور مسلمانوں کو ذبح کرنے کا جسٹیفیکیشن کوئی بھی نہیں ہے, اور ان کا نہ صرف یہ کہ اسلام سے کوئی تعلق نہیں ہے بلکہ یہ کسی بھی انسانی نظریے پر بھی یہ بہیمت آج تک کسی نے نہیں دیکھی. اور ہمیں یہ یاد دلایا ہے کہ کس طرح اسی طرح کے لوگوں نے رشیا میں 346 کیا جاتا.
جی بہت بہت شکریہ نورانی صاحب. جناب طالبان خود کو مسلمان کہتے ہیں, دوسرے ان کی نگاہ میں کافر ہیں, اور اس کے ساتھ ہی وہ بے گناہوں اور بچوں کا قتل عام بھی کرتے ہیں اور اس پر فخر بھی کرتے ہیں. ہم نے تو صرف دو ہی گروہ دیکھے ہیں جو بچوں کو قتل کر کے فخر کرتے ہیں. ایک صہیونیوں کا گروہ ہے, جو صہیونی حکومت جس نے 50 روزہ جنگ میں فلسطینی بچوں کا قتل عام کر کے فخر کیا ہے, دوسرے یہ طالبان ہے جو بچوں کو مار کے فخر کر رہے ہیں. کیا رابطہ ہے دونوں میں؟
آپ نے صرف صہیونیت کی بات کی, اصل میں فرعون نے بھی اپنی حکومت کو بچانے کے لیے بچوں کا قتل عام کروایا. تو یہ ایک ازلی دہشت گردی, فاقیت, درندگی اور انسان سوز مظالم کی انتہا کا ایک انداز ہے جسے یہاں دہرایا گیا. اصل میں میں آپ سے گزارش کروں گا کہ اتنے بڑے سانحے کو صرف اس سانحے کی حد تک محدود نہ کریں. ہمیں تو افسوس یہ ہے کہ وہ طالبان کے نام پر جو گروہ یہ کچھ کر رہا ہے اس کو معاونت فراہم کرنے والوں کو بے نقاب کیوں نہیں گیا تھا. ایک آرمی پبلک اسکول کے اندر, جہاں اگر آپ بھی تشریف لائیں گے, کوئی اور نمائندہ اگر صحافت کا جائے گا تو اس کا بیگ رکھوا لیا جائے گا, اس کے اکوپمنٹ چیک کیے جائیں گے. وہاں ایف سی کی وردی میں دہشت گردوں کا داخل ہونا ایک بہت بڑا سوالیہ نشان ہے کہ اس ملک کی وہ تمام تر ایجنسیز, وہ ادارے جو اس ملک کی سالمیت اور دفاع کے ذمہ دار ہیں, ان میں اتنا رابطے کا فقدان کیوں ہے. اور پھر اس سے اگر آپ ماضی قریب کی طرف جائیں تو عین 6 ستمبر یوم دفاع کے موقع پر کراچی میں نیول بیس پر, ڈاک یارڈ پر دہشت گردوں نے حملہ کیا, اور یہ بات رپورٹس میں آئی کہ ان کو اسلحہ باہر سے نہیں بلکہ اندر سے فراہم کیا گیا. اسی طرح جب کراچی کے ایئر بیس مہران پر حملہ ہوا تو وہ لوگ باقاعدہ ان کے ڈانڈے جہاں مل رہے تھے اس کی طرف اشارہ کیا گیا. اس سے پہلے جب کراچی ایئرپورٹ پہ حملہ ہوا تو باقاعدہ ایک قلعدم تنظیم کے روابط اسے ظاہر کیے گئے. بے شمار دھماکوں کے لیے جو افراد کام آئے وہ گھر سے ایک مخصوص گروہ کے حوالے سے کسی سرگرمی کرنے کے نام سے نکلے تھے۔ آخر ہمارے حکمران جب بار بار ان کے سامنے یہ بات آتی ہے کہ ایک گروہ ہے، ایک ذہنیت ہے جو تکفیریت کے حامل افراد کو پروجیکٹ کر رہی ہے، اب اس گروہ کے افراد کو کیوں اتنے حساس اداروں کی تنصیبات تک، ان کی بیرکس تک، ان کے مختلف بیسس تک کیوں جانے کا موقع دیا گیا؟ ہم یہ سمجھتے ہیں کہ شاید کہیں ایسی غلطی ہم سے ہوئی ہے کہ اس انتہا پسند گروہ کی نرسریاں ان حساس مقامات پر قائم ہو چکی ہیں جہاں سے اندر سے ایک تکفیری ذہن کو پروان چڑھایا جا رہا ہے۔ ہمیں تطہیر کرنی ہوگی اپنے اداروں کی، اپنے اداروں کے تقدس کو پامال کرنے والی کالی بھیڑوں کو نکالنا ہوگا، اور پھر یہ دیکھنا ہوگا کہ طالبان کے نام پر جو لوگ کاروائیاں کر رہے ہیں ان کے معاون و مددگار کون کون عناصر ہیں۔ مجھ سے قبل ڈاکٹر صاحب نے بڑی وضاحت کے ساتھ ان میں سے بعض کے نام بھی لیے اور بڑی وضاحت سے کہا کہ اب ان کو سامنے لانا ہوگا۔ آج بھی ایک اسلام آباد کے اہم ادارے کے ذمہ دار نے ان بچوں کو شہید کہنے سے گریز کیا اور اس بارے میں کئی سوالات قائم کیے۔ تو یہ وہ عناصر ہیں جو کھل کر میڈیا کے سامنے آتے ہیں، گفتگو کرتے ہیں۔ عالمی میڈیا بھی اپنی ذمہ داری پوری کرے، پاکستانی میڈیا سب سے پہلے اپنی ذمہ داری پوری کرے ان عناصر کی، جب وہ تشہیر کرتے ہیں، ان کی خبریں چلاتے ہیں، تو ان کے من پسند سوالات پر صرف جو ہے مباحثہ نہ کیا جائے بلکہ ان سے سوال کیا جائے کہ طالبان کون ہے، ان کے بارے میں رائے کیا ہے آپ کی، کیا آپ کے نزدیک طالبان کا یہ عمل، وہ چاہے پنجابی طالبان ہے، سندھی طالبان ہے، افغانی طالبان ہے، ان کا یہ عمل کیسا ہے؟ پھر ایک اور سوال یہ ہے کہ یہ کہہ دیا جاتا ہے کہ یہ طالبان غیر ملکی تھے، ازبک تھے، خراسان سے آئے ہوئے تھے، فلا مقام سے آئے ہوئے تھے، تو کیا ازبکستان پشاور کی کسی تحصیل کا نام ہے؟ کیا خراسان پشاور کے کسی قرب و جوار میں واقع خطے کا نام ہے؟ غیر ملکی اگر افراد ہیں تو وہ پاکستان کی حدود میں کس طرح داخل ہوتے ہیں، وہ یہاں کاروائی کیسے کرتے ہیں؟ ہمیں اس بات پر غور کرنا ہوگا، نواز شریف صاحب کے اور شہباز شریف صاحب کے قریبی سابقہ وزیر داخلہ پنجاب ثناء اللہ اپنے الیکشن کمپین میں ایک قلم جماعت کی حمایت حاصل کرنے کے لیے ان کے ساتھ تعاون کرتے رہے، عمران خان صاحب اپنے دھرنوں کو کامیاب بنانے کے لیے اور اپنے خیبر پختونخوا کی حکومت بچانے کے لیے قلم تنظیموں کے بارے میں مصالحانہ رویہ اختیار کرتے رہے، بعض مذہبی قیادتیں اپنے اپنے ونگز کو آگے بڑھانے کے لیے ان دہشت گردوں کے بارے میں نرم رویہ رکھتی ہیں، انہیں اب واضح طور پر اعلان کرنا ہوگا کہ آیا وہ آئندہ نسلوں کا تحفظ چاہتے ہیں یا وہ طالبان کے مزاج کے تحت اس ملک میں افراتفری پیدا کرتے رہیں گے۔ ہم کسی بھی ایسی شریعت، کسی بھی ایسے گروہ، کسی بھی ایسے طبقے کو ہرگز ہرگز اسلام کا حصہ نہیں مانتے جو دنیا کے سامنے اسلام کا ایک بھیانک چہرہ پیش کرے۔ آج نہ صرف یہ کہ پشاور کے اندر 132 یا اس سے کم و بیش بچوں کو ذبح کر دیا گیا، قتل کر دیا گیا، مار دیا گیا، نہیں نہیں صرف بچوں کو نہیں بلکہ پاکستان کے سینے میں خنجر کھوپا گیا ہے۔ کل وہ تاریخ تھی 16 دسمبر، کہ 16 دسمبر 1971 کو ہمارے ایک بازو کو کاٹ دیا گیا تھا، اور کل اتنے بڑے سانحے کے ساتھ 16 دسمبر 2014 کو ہمارے سینے میں خنجر گھونپا گیا ہے۔ ہمیں دیکھنا ہوگا کہ اب اپنے وجود کو بچانا ہے، اپنے آنے والی نسلوں کے سامنے کوئی مہذبانہ معاشرہ پیش کرنا ہے، یا ہمیں ابھی بھی مصلحتوں کا شکار رہ کر منافقت کا طرز عمل اختیار کرنا ہے۔ جناب نواز شریف نے آج پشاور کے اندر اجلاس میں جو موقف اختیار کیا ہے ان کو اس کا عملی اظہار کرنا ہوگا۔ ڈاکٹر صاحب نے جو کچھ کہا میں اس سے بالکل متفق ہوں کہ اب عملی طور پر اظہار کرنے کا وقت آ گیا ہے۔ اگر آپ کے ججز ڈرتے ہیں فیصلہ کرنے سے تو آپ نے کچھ عرصے پہلے ایک تجویز دی تھی کہ فیس لیس کورٹس قائم کیے جائیں۔ وہ عدالتیں کب قائم ہوں گی؟ آپ اپنی پولیس کو کب تحفظ دیں گے کہ وہ مجرموں کو گرفتار کرے، ان کو پروٹوکول فراہم نہ کرے، ان کے باڈی گارڈ کے طور پہ آگے پیچھے نہ چلے بلکہ آ کے اپنا اصل ذمہ داری پوری کرے؟ طالبان کا اسلام سے کوئی تعلق نہیں۔
بہت بہت شکریہ ڈاکٹر اعجاز حسین صاحب۔ اعجاز صاحب، جناب طالبان کی پشت پناہی، وحشی گری، درندگی اور دہشت گردی میں तालिबान की हिमायत और उनके हौसले बुलंद करने के अंदरूनी और बैरूनी अवामिल क्या हैं? ढाई मिनट का वक्त है हमारे पास।
जी शुक्रिया। अंदरूनी तो मैंने जिक्र कर दिया, जिसमें किबला अलामा साहब जो कराची से फरमा रहे थे वही गुफ्तगू मेरी होगी, उस जवाब दे चुका हूं। अंदरूनी तौर पे तो ये मजहबी जमातें हैं जिनके लीडर्स हैं, असेंबलियों में भी होते हैं, सेनेट में भी होते हैं, बाहर भी होते हैं और धमाकेदार बातें करते हैं, इनकी गुफ्तगू में धमाके होते हैं। इनको ला के इनको साइन करवाएं कि तुम्हारी जिम्मेदारियां क्या है, 1, 2, 3, 4, 5 इन पॉइंट्स पे साइन करो तुम और तुम्हारी ये अकाउंटेबिलिटी होगी, नेक्स्ट टाइम बम ब्लास्ट होगा हम तुम्हें इन्वेस्टिगेशन में लेके आएंगे। ये तो अंदरूनी है। बैरूनी में आपको चीज बातें बताता हूं। 2009 में जब साले सोमाली जो मेन ऑपरेशनल हेड था जो अलकायदा का, वो जब मारा गया था,
डेढ़ मिनट का वक्त रह गया हमारे पास।
जी जी, तो नॉर्थ वजीरिस्तान में जब साले सोमाली मारा गया तो पता चला कि अब तालिबान और अलकायदा का जो है वो नेटवर्क खराब खत्म हो जाएगा। अब फिर पिछले हफ्ते देखिए, अदनान शुक्री जुमा को मारा गया, जो पाकिस्तान की आर्म फोर्सेस ने उसे मारा वजीरिस्तान में। इसके बाद अब देखिए, अब अगले 2-3 हफ्तों में एक नया इंसान आ जाएगा जो ऑपरेशनल हेड होगा, जो प्लॉट करेगा टेररिस्ट सारी जितनी भी चीजें। अब बात सोचने की यह है कि एक्सटर्नल, इंटरनल का मैंने जिक्र कर दिया, एक्सटर्नल आप जाएं, आप सीधा जाएं वफद लेके, हाई पावर्ड वफद लेके, आप सियासतदानों का, पार्लियामेंटेरियंस का, बिजनेस कम्युनिटी का, फौजियों का, पब्लिक का, इन बच्चों, यतीम बच्चों के, इन बच्चों के वालदैन को लेके, लॉयकीन को लेके सीधा जाएं, प्रिंस मकरन के पास जाएं सऊदी अरब, प्रिंस बेंदर के पास जाएं, यूसुफ इदरीसी जो अल इस्तखबारातुल आमा का हेड इंटेलिजेंस का, उसके पास जाएं, किंग तमीम के पास जाएं कतर में, के खुदा के लिए हमें तुम्हारे रियाल और दिनार नहीं चाहिए। अब बच्चे कह रहे थे ना कि वो जो दहशतगर्द 6-7 थे वो अरबी बोल रहे थे, तो अरबी जब बोलते हैं, जो लोग ऑपरेशन लॉन्च इन्होंने एग्जीक्यूट करते हैं दहशतगर्द, तो पीछे कमांड एंड कंट्रोल में बैठा हुआ भी कोई ना कोई अरब होता है। तो आज यूसुफ इदरीसी से पूछिए, प्रिंस मकरन से पूछिए और प्रिंस बेंदर से पूछिए कि वो अरबी कमांड एंड कंट्रोल पे कौन बैठा हुआ है। अगर तुम नहीं जानते हो तो खुदा के लिए हमारी हेल्प करो उसको ढूंढने में। जब तक नेटवर्क के हेडक्वार्टर्स आप नहीं पकड़ेंगे तब तक ये होता रहेगा। और सबसे पहले जितनी भी चैरिटी के फंड कलेक्ट होते हैं इन मजहबी जमातों के मदरसों को रन करने के लिए, वो टाइटली मॉनिटर होने चाहिए, वरना इस तरह के वाकयात को आप नहीं रोक।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया एजाज साहब। और इसी के साथ नाजरीन, हम आपसे भी अगले प्रोग्राम तक के लिए इजाजत चाहेंगे। खुदा हाफिज़।